सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात। उज्यालो रेडियो नेटवर्क सुनेर बसिरहनु भएको तपाईँलाई स्वागत छ। सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क सवारीमा प्राविधिक साथी मनोज विष्टसँगै उपस्थित भएको छु रोशन घिसी। कार्यक्रम सड़क र सवारीलाई तपाईँ शनिबार बाहेक हरेक दिन सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क, जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर हाम्रा कार्यक्रमहरू तपाईँले प्रत्यक्ष रूपमा सुन्न अनि हाम्रा कार्यक्रमहरू डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। र कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विषयलाई समेट्छौं। एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँ र हामीले अप्नाउनुपर्ने सावधानी, जान्नुपर्ने कुराहरू र हाम्रा सरकारवाला निकायहरूले हाम्रो यात्रा सुरक्षित बनाउनका लागि गरिरहेको प्रयासका विषयमा हामी कुराकानी गर्छौं।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा चिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
कार्यक्रम सड़क र सवारीमा हामीसँग हरेक दिन विभिन्न खण्डहरू हुने गर्छन् र आजको कार्यक्रममा हामीसँग ट्राफिक अपडेट, सड़क र सवारी सरकार, प्रश्न हाम्रो जवाब, सीताराम हाछितको सामाजिक सञ्जाल फेसबुकमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार, सड़कबाट चालक, सवारी, साहित्य जस्ता खण्डहरू रहेका छन्। र आजको कार्यक्रममा ट्राफिक अपडेटका साथै सड़क र सवारी सरकारमा स्मार्ट लाइसेन्स प्रिन्टमा भएको समस्याका विषयमा रहेर र यसको विशेषताका विषयमा रहेर यातायात व्यवस्था विभागको आईटी शाखाका निर्देशक श्री चन्द्र शाहसँग कुरा गरेको छु, त्यो सुनाउँछु।
किन तपाईँले भन्नुहुन्छ टेस्ट, किनभने कुनै पनि यो टेक्निकल कुरा हो, हामीले फुल टेस्ट नगरिकन हामीले कन्फर्म हुँदैनौँ र कन्फर्म नभए उसले त उयो चाहिन्छ, अपरेसनल एसिस्टेन्स होइन, किनकि उसको त पैसा लागेको छ नि त, हामीले 1 रुपियाँ दिएको छैनौँ। तर उसको पैसाको लागि त मैले भोलि प्रिन्टर फुल स्पिडमा चलाउने भने त मैले त पूर्ण त हामीले जे भन्छ त्यो अनुकूल त हुनु पर्यो नि हो, त्यसको लागि हामी टेस्ट गर्छौँ, रियलीमा टेस्ट भनेको त्यो हो।
त्यसै गरी सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाहरूलाई पनि समेट्छौं र प्रश्न हाम्रो जवाब सीताराम हाछितुको खण्डमा आज हामीले ट्राफिक संकेतको आवश्यकताको विषयमा कुराकानी गरेका छौं, त्यो सुन्छौं।
सबभन्दा महत्त्वपूर्ण ट्राफिक सिनको नि साँगुरो बाटो, मेरो बाटो यो साँगुरो छ भने थाहा हुनु पर्यो, अनि यो यति स्पिडसम्म हाँक्न पाउने भन अब 25 हो कि 50 हो कि त्यो बाटो अनुसार, अब कुनै ठाउँमा उकालो ओह्रालो छ भने त 25 गर्ने कि 50 गर्ने कि त्यो स्पिडमा त्यो हुनुपर्छ।
त्यसै गरी शङ्खुमा सामान ओसार पसारका लागि पिकअप भ्यान चलाउने चालक भुवन श्रेष्ठसँग कुराकानी गरेको छु, त्यो सुनाउँछु र सवारी साहित्य पनि छन्। र आजको कार्यक्रममा सामाजिक सञ्जालमा तपाईँको विचार जान्नका लागि हामीले सोधेका छौं ट्राफिक संकेतको प्रयोग र उपयोगितालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकेला। तपाईँले आफ्नो विचार लेख्न सक्नुहुन्छ उज्यालोको फेसबुक पेजमा गएर, आफ्नो फेसबुकको सर्च बारमा जानुहोस्, टाइप गर्नुहोस् UJYALO उज्यालो र तपाईँले हाम्रो फेसबुक पेज भेट्न सक्नुहुन्छ र त्यहाँ आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ। कार्यक्रमको शुरूआतमा ट्राफिक अपडेट। ट्राफिक महल शाखाले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाको चक्रवत भित्र यति बेला जोर नम्बरका सवारी साधन मात्र चलिरहेका छन्। आज 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता शाखको औपचारिक समापन कार्यक्रम भएकोले उपत्यकाभित्र प्रवेश गर्ने चक्रपथभित्र जति पनि सवारी साधनहरू गुड्छन् त्यसमा जोर विजोर प्रणाली लागू भएको छ। त्यो हुँदाखेरिमा ट्राफिक महाशाखाले यसलाई चुस्त दुरुस्त बनाउनका लागि सबैजनालाई यो कुरालाई मानिदिनको लागि अनुरोध गरेको छ र सवारी साधनको नम्बर प्लेटको अन्तिम अङ्कको आधारमा जोर र विजो छुटाइएको छ र त्यही अनुसार सरकारी अत्यावश्यक सेवा, खेलकुद, संचारकर्मी तथा पर्यटक आवद्ध सवारी साधनमा भने जोर विजोर प्रणाली लागू भएको छैन। चक्रपथ र चक्रपथ बाहिर भने जोर विजोर दुवै नम्बरका सवारी साधन चलाउन पाइनेछ, चक्रपथमा र चक्रपथ बाहिर, चक्रपथभित्र भने चलाउन पाइने छैन। त्यसरी यो कार्यक्रमको अवधिभर ठूला तथा मालसामान सवारी साधनहरू चक्रपथभित्र प्रवेश गर्न रोक लगाइएको छ। त्रिपुरेश्वर आसपासको सड़क खण्डमा प्रयोग गरेर कसैले जाँदै हुनुहुन्छ भने त्यसमा प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न र पुराना तथा अवस्था ठिक नभएका सवारी साधनहरू पनि प्रयोग गर्नलाई प्रहरीले अनुरोध गरेको छ। यस्तै जथाभावी बाटो नकाट्न, फुटपाथ प्रयोग गरेर हिँड्न र ट्राफिक नियमको पूर्ण पालना गर्न पैदल यात्रुलाई पनि अनुरोध गरिएको छ र टिकट काटेर समापन समारोह तथा फाइनलमा फुटबल हेर्न जाने दर्शकहरूलाई साइड गेट नजिकै रहेको आर्मी अफिसर क्लबको मूल गेटबाट रंगशाला प्रवेश गर्ने व्यवस्था गरिएको हुनाले रंगशाला जाने दर्शकले सवारी साधन, टुडी खेलमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ, त्यहाँ पार्किङ गरेर त्यहाँबाट छिर्न हुन र सवारी आगमनको ताजा जानकारी अझै चाहिएको खण्डमा चाहिँ तपाईँले 103 नम्बरमा फोन गर्न पनि सक्नुहुन्छ। त्यसरी फोन गरेर अगाडि बढ्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। त्यसै गरी ट्राफिक अपडेटकै क्रममा ट्राफिक प्रहरीले 13 साको आज समापन को लागि भनेर के व्यवस्था गरेको छ र त्यसमा नागरिकले के अवस्थामा हामीले कसरी सहयोग गर्न सक्छौं र ट्राफिक प्रहरीको अनुरोध के रहेको छ भन्ने विषयमा ट्राफिक प्रहरीका प्रवक्ता रवि कुमार पौडेलले यस्तो अनुरोध गर्नुभएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रवि कुमार पौडेल, खासमा चाहिँ यो दुर्घटनाको जोखिम किन चाहिँ बढ्दो क्रममा देखिन्छ?
स्वाभाविक रूपमा यहाँले भने जस्तै
ट्राफिक अपडेटकै क्रममा तपाईँलाई जानकारी दिउँ र त्यस पछाडिबाट हामी रवि कुमार पौडेलसँगको संवाद तपाईँलाई सुनाउँछौँ कार्यक्रमको अन्त्यतिर। अहिलेका लागि ट्राफिक कारवाहीको विवरण अनुसार हिजो ट्राफिक महाशाखाले गरेको कारवाहीको विवरण अनुसार जाँड रक्सी पिएर हिजो सवारी चलाउने 108 कारवाहीमा परेका छन् भने लिन अनुशासन नमान्य 249 कारवाहीमा परेका छन्। त्यसै गरी भाडाका कार ट्याक्सी 82 चालक कारवाहीमा परेका छन् भने जेब्रा क्रसिङमाथि सवारी रोक्ने 31 कारवाहीमा परेका छन्। टिपर चालक हिजो 34 कारवाहीमा पर्दा सीसीटीभी मार्फत हिजो 33 कारवाही गरिएको छ भने फुटपाथमाथि पार्किङ गर्ने 199 कारवाही गरिएको छ। त्यसै गरी हर्न कारवाहीमा हिजो 55 परेका छन् र अनाधिकृत रूपमा जथाभावी पार्किङ गर्नेलाई चेन लक गरेर वा व्हील लक गरेर 124 कारवाही गरिएको छ भने अन्य कारवाहीमा हिजो 957 परेका छन्। हिजो कुल काठमाडौँ उपत्यकाभित्र 1872 कारवाहीमा परेका छन्। हिजो काठमाडौँ उपत्यकाभित्र भएको सवारी दुर्घटनामा गाडी दुर्घटना हिजो 43 भयो, जसमा 30 अवस्था सामान्य घाइते छ भने 1 अवस्था गम्भीर छ र काठमाडौँ उपत्यकाभित्र भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या 1 रहेको छ भने हिजो रूपन्देहीको सियरा गाउँपालिका 7 भुर्तामा हिजो राति टिपर पल्टिँदा 1 घटनास्थलमै मृत्यु भएको छ भने बाँकेको कोलपुर नगरपालिका 11 राति मोटरसाइकल पल्टिँदा 1 मृत्यु भएको छ। त्यसै गरी मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 1 ज्यान गएको छ। हिजो कुल 30 सड़क दुर्घटनामा परेर ज्यान गएको छ। त्यसै गरी हिजो काठमाडौँ उपत्यकाभित्र विभिन्न नाका प्रयोग गरेर 107,045 यात्रु भित्रिए भने 88,277 यात्रु बाहिरिएका छन्। त्यसै गरी हिजो र आज ट्राफिक महाशाखामा सञ्चालन हुने सचेतना कक्षामा लेन अनुशासन नमान्ने 155 र जाँड रक्सी पिएर सवारी साधन हाँक्ने 115 सामेल हुनेछन्। हिजो यानि कि असोज मङ्सिरको 23 विभिन्न नाका प्रयोग गरेर 18,085 गाडीहरू भित्रिएका छन्, जसमा नागढुङ्गा प्रयोग गरेर 5,490 गाडीहरू भित्रिएका छन् भने 11,742 गाडीहरू भक्तपुरबाट प्रवेश गरेका छन्। मुर्कुबाट 196 गाडीहरू भित्रिएका छन् भने फर्पिङबाट 657 गाडी भित्रिएका छन्। त्यसै गरी हिजो यी चार नाकाबाट 15,950 गाडी बाहिरिएका छन्, जसमा नागढुङ्गाबाट 5,736, भक्तपुरबाट 9,368, मुटुकोबाट 199 र फर्पिङबाट 647 गाडीहरू बाहिरिएका छन्। र आज ट्राफिक महाशाखामा हुने सचेतना कक्षामा लेन अनुशासन नमान्नेहरूका लागि 11 12 बजेसम्म, 1 बजेदेखि 2 बजेसम्म, 3 बजेदेखि 4 बजेसम्म सचेतना कक्षा हुन्छ भने जाँड रक्सी पिएर सवारी हाँक्नेहरूका लागि 10 बजेदेखि 11 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म र 2 बजेदेखि 3 बजेसम्म सचेतना कक्षा हुन्छ। काठमाडौँ 90 मेगाहर्जका साथै उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनबाट यति बेला तपाईँ कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रम सड़क र सवारीमा सड़क र सवारी सरोकारको पालो भएको छ र आजको सड़क र सवारी सरोकारका पाहुना हुनुहुन्छ यातायात व्यवस्था विभागको आईटी शाखाका निर्देशक श्री चन्द्र शाह। उहाँसँग हामीले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्टमा भएको समस्या के कारणले भइरहेको छ र हामीसँग भएका दक्ष प्राविधिकहरू के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा कुराकानी गरेका छौँ। एउटा ड्राइभिङ लाइसेन्स लिनका लागि सेवाग्राहीको हातसम्म आउने प्रक्रिया के हुन्छ र कसरी एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट हुन्छ भन्ने प्रश्नमा आइटी शाखाका निर्देशक श्री चन्द्रजी यसो भन्नुहुन्छ।
अब कार्ड हुन्छ र हामीसँग प्रिन्टर हुन्छ भने प्रिन्टर ल्याउने बित्तिकै कुनै प्रिन्टर सञ्चालनमा आउँदैन ए स्मार्ट कार्ड प्रिन्टर। यसमा दुई तिनवटा प्रक्रिया के बुझिदिनु पर्यो हामीले चाहिँ, हामीले प्रिन्टर चाहिँ आउने बित्तिकै एउटा इन्स्टलेसन हुन्छ। इन्स्टलेसन भनेको त्यसको बाई डिफल्ट ड्राइभरबाट जस्ट प्रिन्ट गरिदिने मात्रै हो है। तर हाम्रो मेन काम के हो भने लाइसेन्सको आफ्नै डाटा बेस छ, त्यो डाटा बेससँग त्यो प्रिन्टरसँग इन्टिग्रेसन गर्नको लागि एउटा पर्सनलाइजेसन सफ्टवेयर बनाउनु पर्छ है। त्यो सफ्टवेयरले नै हामीसँग डाटा बेसमा डाटा तान्ने र त्यो अनुकूल प्रिन्ट गरिदिने हो। अर्थात् यो जुन काम हुन्छ त्यो हाम्रै विभागकै साथीभाइले हाम्रै जनशक्तिले त्यो कार्ड चाहिँ हामी प्रिन्ट गर्छौँ। यसरी चाहिँ होल चाहिँ हामीले खरिद काम गर्ने भनेको दुईवटा काम हो, प्री पर्सनलाइज कार्ड है छापेकै लेखेको लेबलहरू छापेको हामी कार्ड किन्छौँ अन्तर्राष्ट्रिय बिडिङबाट, अर्को चाहिँ प्रिन्टर किन्छौँ। र यो दुइटैलाई हामीले आफ्नो कर्मचारीको खटाएर चाहिँ हामी कार्ड यसरी छपाई गरेपछि हामी रै स्टाफले चाहिँ त्यहाँसम्म हुलाकलाई दिने काम या कार्यालय पहुँचाउने काम सम्म कहिले काहीँ कार्यालयमै पुगाइदिन्छ त्यो काम चाहिँ हामीले आफै गर्छौँ।
प्रिन्टर पनि किनियो, कार्ड पनि किनियो, पर्सनलाइजेसन सफ्टवेयर बनाइयो जसले कार्ड र प्रिन्टरलाई कनेक्ट पनि गर्यो। त्यो हुँदाहुँदै पनि अहिले हामीसँग 8,00,000-9,00,000 चाहिँ ब्ल्याकलग छ, लाइसेन्स प्रिन्ट भइरहेको छैन। त्यो चाहिँ के कारणले भएको सर, कहाँनिर समस्या छ?
समस्या यसो रियल्लीमा हेर्ने भने समस्या कहाँनिर छ भने हामीसँग जुन रेसियोमा डिमान्ड छ नि त्यो रेसियोमा सप्लाई नगरेको एकदम क्लियर कट देखिन्छ। त्यो के हो भने जति हामीलाई रिक्वायरमेन्ट हुनु पर्थ्यो जति रिक्वायरमेन्ट पर डे आइरहेछ, पहिले के हेर्नु भन्थ्यो भने सिस्टम कहिले पनि चलिरहेको थिएन कन्टिन्युस है है, दुई महिना एक महिना बन्द गरेर अनलाइन लाइसेन्स खुल्थ्यो। तर यो तपाईँले एक सालदेखि हेर्नुभयो भने सिस्टम कन्टिन्युस रूपमा चलिरहेको छ, अर्थात् प्रत्येक दिन त डिमान्ड बढ्दै गइरहेछ हो। त्यो डिमान्डको रेसियोमा चाहिँ हामीले चाहिँ के गर्यो भने छापाई गर्न नसकेको। त्यो किन नगर्न नसकेको भने एउटा हामीसँग जुन प्रिन्टरको क्यापेसिटी जुन पुरानो हामीले किनेको त्यसको क्षमता नै कम भएको र अर्को हाम्रो संख्या पनि कम भएको। क्षमता कम हुँदाहुँदै यदि प्रिन्टरको संख्या अलिक बढी भएको भए हामीले त्यो रेसियोमा डेलिभर गर्न सक्थ्यौँ, तर त्यो रेसियोमा हामीले चाहिँ नगर्न सकेको कारण के हो भने हामीसँग प्रिन्ट गर्ने मेसिन अलि बढी भएन र त्यसको सँगसँगै क्षमता पनि त्यो रेसियोमा भएन। यदि क्षमता भइदिएको भए दुईवटा प्रिन्टरले पनि काम चल्थ्यो होइन। क्षमता चारवटा प्रिन्टर छ तर त्यसको क्षमता कम छ त्यो हामीले गर्न सक्दैनौँ। र बिचबिचमा हामीले पनि के बुझिदिनु पऱ्यो भने मेसिन हो, टेक्निकल प्रब्लम त आउँछ होइन, त्यो रिजल्भ गर्नको लागि पनि टाइम लाग्दो रहेछ हो। त्यो कारणले नै गर्दाखेरि यो तपाईँको सङ्ख्या बिस्तारै बिस्तारै बढ्दै क्रममा हुन्छ, किनकि हामी त सिस्टम त रोकेका छैनौँ। लाइसेन्सको सिस्टम रोकिदिएको भए आज तपाईँले भनेको धेरै कम हुन्थ्यो होइन। हामीले कन्टिन्युस उता खोलिरहेछौँ, यता चाहिँ हामीले छपाई काम हाम्रो रेसियो घट्या छ हो। यही माग डिमान्ड एन्ड सप्लाईको कारणले नै हामीले चाहिँ यो अवस्थामा नाजुक अवस्थामा हो, अरू यसको कुनै कारण केही छैन। अर्को त्यसको मेन कारण के हो भने टाइममा डेलिभर भइदिए, टाइममा हामीले प्रोक्युरमेन्ट गरिदिनु पऱ्यो एउटा, टाइममा त्यो अनुकूल सम्झौता जसले लिएको छ त्यो पार्टीले त्यसले डेलिभर मात्रै गर्ने होइन कि जडान गरेर सञ्चालन पनि गरिदिनु पऱ्यो। र सँगसँगै यससँगै एउटा ठुलो पार्ट के छ भने जनशक्तिको तालिम पनि हुनु पऱ्यो क्या हो। यो तिनटै पार्ट यदि मिल्यो भने मलाई लाग्दैन यो विभागलाई पनि सहज रूपमा हामीले जुन अहिले प्रेसरमा छौँ नि, वास्तवमा जनताको प्रेसर हामीले नबुझेको होइन तर हाम्रो पनि आफ्नो लिमिटेसन छ, त्यस कारणले पनि यति सहेर पनि हामीले काम गरिरहेछौँ क्या।
अब जस्तै मास प्रिन्टर आइसकेपछिबाट समस्या समाधान हुन्छ भनेर भनिएको थियो, तर मास प्रिन्टर पनि आएको समयदेखिबाट टेस्ट प्रिन्टिङ भनेर लागिरहेछ, कहिले काहीँ चाहिँ एडिभीएलमै समस्या आयो भने त्यो पनि बन्द भएको समस्याहरू हामी सुन्छौँ। त्यो समस्या चाहिँ के हो सर, समस्या कहाँनिर हो?
होइन, दुईवटा चिज छ तपाईँले हेर्नुभयो भने, एउटा त इडिएल भिआरएसमा के हो भने पहिले बिचबिचमा प्रब्लम आउँथ्यो होइन, कि क्यापेसिटी भएन भनेर सम्बन्धित भनौँ कन्ट्र्याक्टरले भनेपछि हामीले जिआइडिसीलाई अनुरोध गरेर के गर्यो भने हाई क्यापेसिटी इन्डमा चाहिँ हामीले नयाँ डाटा पहिले 11G थियो रेकर्ड 11G, अहिले हामी 12C लगेको है। यो कहीँ पनि अलिकति हेर्नुभयो भने डाटा माइग्रेसनमा कहीँ कहीँ प्रब्लम आउँछ है, 100% कहिले काहीँ सक्सेस नहुन पनि सक्छ। त्यस कारणले अहिलेको अवस्था के हो भने हामीले डाटा माइग्रेसन त गरिसक्यौँ, 12C त गइसक्यौँ, तर त्यसका कहीँ अहिले कहीँ कहीँ डाटा नमिलेको कारणले अहिले यो प्रब्लम जस्तै आजै एड क्याटेगोरी सारेको मैले तपाईँलाई भनिरहेको छु होइन, किनकि त्यो एड क्याटेगोरीको कहाँ त्यो मिलिरहेको छैन, त्यो कारणले कार्यालयमा लिइरहेछ, न्यू लाइसेन्सको लिइरहेछ हो। कहिले काहीँ यो काम गर्दै जाँदाखेरि यो प्रब्लम आउँछ, यो अनलाइन भएको हुनाले एउटा ठाउँमा जे हुन्छ अर्को ठाउँमा पनि त्यही हुन्छ, र कतिपय कुराहरू हाम्रो डाटा इन्ट्रीमा पनि भर पर्छ क्या. हामी डाटा इन्ट्री कसरी गर्छौँ र त्यसको भेलिडेसन कस्तो छ, त्यसले गर्दा इडिएल भेरसमा कहिलेकाहीँ त्यो प्रब्लम देखिएको हो. प्रिन्टरको केसमा हामीले के हो भने, मैले अघि नै भने यहाँसँग अनुरोध गरेँ, एउटा काम के हो भने डेलिभरी भएपछि काम फतै हुँदैन क्या. डेलिभरी गरेपछि त्यसलाई पहिले इन्स्टलेसन हुन्छ, त्यसपछि हाम्रो सिस्टमसँग इडिएल भिआरसँगको इन्टिग्रेसन हुन्छ. हो मेन प्रब्लम के हो भने इडिएल भिआरसँग जस्तै हामीले 10,000 आज भनौँ न 5,000 कार्ड प्रिन्ट गऱ्यौँ, 5,000 कार्ड प्रिन्ट गरेको त डाटाबेसमा अपडेट हुनु पऱ्यो नि, न त भोलि त फेरि मिसयुटिलाइज हुन सक्छ. हो त्यहाँ चाहिँ पर्सनलाइजेसन सिस्टम चाहिँ प्रपर काम गरेको अवस्थामा यो प्रपर भइसकेपछि बल्ल हामीले स्मुथली गर्छौँ. अब अहिलेको अवस्था के हो भने ठ्याक्कै चाहिँ हामीले किन तपाईँले भन्नुहुन्छ टेस्ट टेस्ट टेस्ट, किनभने कुनै पनि यो टेक्निकल कुरा हो, हामीले फुल टेस्ट नगरिकन हामीले कन्फर्म हुँदैनौँ र कन्फर्म नपिन्छ उसले त उयो चाहिन्छ अपरेसनल एसिस्टेन्स होइन, किनकि उसको त पैसा लागेको छ नि त, हामीले 1 रुपियाँ दिएको छैनौँ. तर उसको पैसाको लागि त मैले भोलि प्रिन्टर फुल स्पिडमा चलाउने भने त मैले त पूर्ण त हामीले जे भन्छ त्यो अनुकूल त हुनु पऱ्यो नि. हो त्यसको लागि हामी टेस्ट गर्छौँ, रियलीमा टेस्ट भनेको त्यो हो, अर्थात् हामीले चाहेको बिजनेस अनुकूल त्यो प्रिन्ट गर्छ कि गर्दैन, त्यो अनुकूल उसको सिस्टम छ कि छैन. हो यो भएपछि बल्ल हामीले स्मुथली हामी प्रिन्टिङ सुरु गरिसकेका छौँ, तर हामीले जुन रेसियोमा प्रिन्ट गर्नुपर्ने हो त्यो कारण के हो भने हामीले सबै थोक क्रस चेक गर्नु पऱ्यो नि, साकै त्यसको डाटा बेस त्यो जुन हामी प्रिन्ट गर्छ ठ्याक्कै त्यो डाटा बेसमा बसिरहेको छ कि छैन बसिरह, किनकि सिस्टम त मोडिफाई कन्टिन्यू भइरहेछ क्या, त्यसले गर्दाखेरि हामी चेक पनि गर्दैछौँ कि सँगसँगै. यो कारणले फुल फ्लेजमा अहिले इक्लाट भएको छैन, होपफुल्ली हामी चाहिँ स्मुथमा जान्छौँ भनेर आशा गरौँ. हामीले
प्राविधिक रूपमा हामीसँग दक्ष जनशक्ति छैनन् र त्यस्तो तालिम प्राप्त प्राविधिक पनि हामीसँग नभएको कारणले पनि मेन्टेनेन्स गर्न पनि हामीलाई समस्या छ र प्रिन्टिङमा केही समस्या आइहाल्यो भने त्यसलाई सुल्झाउने मान्छे पनि हामीसँग छैन भनेर भन्दै हुनुहुन्छ. अब यस्तो हुँदै गर्दाखेरिमा हामीले प्रिन्ट गर्ने जुन स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छ यसले के सही रूपमा हामीले प्रिन्ट गर्न सक्छौँ र जुन समस्या हामीले आउन नदिने भनिरहेको छौँ त्यो समस्या आउँदैन?
होइन, कुनै पनि प्राविधिक चिजको चाहिँ हामीले यो वास्तवमा स्मार्ट कार्ड र स्मार्ट कार्ड प्रिन्टर भनेको नेपालमा एक किसिमले भनेको नेपाल गभर्मेन्टमा दुई ठाउँमा मात्रै छ, एउटा यातायात व्यवस्था विभागमा र एउटा एनआइडीमा मात्रै छ, राष्ट्रिय परिचय पत्रमा, र सुरुवात भनेको यातायात व्यवस्था विभागमै हो वास्तवमा है. यो प्राविधिक सामान जस्तै नर्मल प्रिन्टर जस्तो होइन, त्यसैले यसमा चाहिँ स्मुथली चलाउनका लागि हामीलाई जनशक्ति एउटा जुन लेभलको चाहिन्छ त्यो हुनै नै पर्ने आवश्यक छ होइन. सँगसँगै हामीले त्यो जनशक्तिलाई समय अनुकूल, किनकि प्रिन्टर भनेको हाम्रो देशमा बन्ने होइन, हामीले यो सामान जुन ल्याएको इटलीबाट आएको त्यो पनि मास प्रिन्टर छ, त्यो मास प्रिन्टर प्रोडक्सन गर्नको लागि त्यसका पार्टहरू प्रोपर चाहिँ कुनै बेलामा प्रब्लम आयो भने त्यसलाई ट्रबल सुट गर्नको लागि त विदाउट ट्रेनिङ त कसैले गर्न सक्दैन. हो त्यो रेसियोमा हामीलाई जुन हुनुपर्ने हो त्यो रेसियोमा अहिले हामीलाई बिस्तारै चाहिँ होला होइन, आशा गरौँ. तर यो टर्ममा जुन लेभलको मेन पावर चाहियो, हामीसँग इन्जिनियरै छैन. तपाईँलाई साँच्चीकै भन्यो भने हामी तिनजनाले यो होल सिस्टम चलाइरहेको छ, दुईजना इन्जिनियर छन्, एकजना म डाइरेक्टर छु है. यसरी हेर्दाखेरि तँलाई हेरौँ भने अपरेटरको भरमा सिस्टम चलाइरहेको छु है, त्यहाँ पनि दक्ष चाहिँ अपरेटर जामा एकजना हो, त्यसमा पनि नयाँ सिस्टमको त ट्रेनिङ उसलाई छैन. हो यो कारणले हाम्रो प्रब्लम भनेको नयाँ जनशक्ति, एउटा त जनशक्तिको कमी नै हो, अर्को चाहिँ भएको जनशक्ति पनि त्यो रेसियोमा चाहिँ हामीले जुन प्रिन्टर ल्याएको छौँ त्यो रेसियोसँग ट्रेन्ड छैनौँ के, जसले गर्दा कहिलेकाहीँ जस्तै स्मुथ प्रिन्टर त स्मुथ होला होइन, तर त्यो कन्टिन्युस चाहिँ अहिले पो उसको कन्ट्राक्ट बमोजिम छ त, भोलि त ऊ कन्ट्याक्ट अपरेसन सिस्टम पछि त हाम्रोसँग त सपोर्ट गर्दैन, त्यो अनुकूल त हामीले भोलि चलाउनको लागि त हाम्रै जनशक्ति चाहिन्छ, हाम्रै म्यान पावर ट्रेन हुनुपर्छ. त्यसैले एउटा त जनशक्तिकै आवश्यकता छ, दोस्रो त्यो जनशक्तिलाई प्रपर ट्रेनिङको आवश्यक छ, त्यो भएपछि स्मुथली जान्छ, अदरवाइज अलिकति प्रब्लम त यथावत नै हुन्छ.
अब यो सबै भनिराख्दाखेरिमा स्मुथली यो फुल फेजमा मास प्रिन्टरको क्षमता अनुसार प्रिन्टिङ प्रोसेसमा गएर प्रिन्ट निकालेर स्मार्ट ड्राइभिङ कार्ड प्रिन्ट गरेर निकाल्नको लागि चाहिँ स्मुथली जानको लागि हामीलाई कति समय लाग्छ?
सुन, यो प्राविधिक विषय हो, कहिलेकाहीँ तपाईँले आधा घन्टा पनि सल्भ हुन्छ, कहिलेकाहीँ त्यही 1 महिना पनि लाग्छ, 2 महिना पनि लाग्छ, त्यो एउटा कारण छ. मैले एक्ज्याक्ट ग्यारेन्टी त गर्दैन, तर मलाई जस्तै भेन्डरले भने अनुकूल, कन्ट्राक्टरले भने अनुकूल होपफुल्ली चाहिँ हामीले 6-7 दिनमा सक्छौँ कि भनेर भनिरहेको छ. तर यो प्राविधिक विषय हो, म नितान्त भनेको छु, किनकि त्यो लेभलमा मलाई एक्सपर्टी छैन स्मार्ट कार्डको र स्मार्ट कार्ड प्रिन्टर प्रिन्टिङको, न मेरो जनशक्तिले त्यो छैन. त्यसैले एक्ज्याक्ट 2 दिनमा होला आजै बेलुका सल्भ होला होइन. प्रिन्टिङ हामी गरिरहेछौँ, तर ठ्याक्कै स्मुथली प्रोपर उसमा जानको लागि जबसम्म प्रब्लम सल्भ हुँदैन, स्पिड जाँदैन, तबसम्म मैले एक्ज्याक्ट चाहिँ यही दिनबाट हामी गर्छौँ भनेर त्यो चाहिँ भन्न वास्तवमा मलाई गाह्रो छ.
पक्कै पनि तपाईँले सुनिहाल्नुभयो आइटी शाखाका प्रमुख श्रीचन्द्र शाहले भन्नुभएको कुराकानी. हामीले अब औपचारिक रूपमा अनौपचारिक रूपमा यातायात व्यवस्था कार्यालयका महानिर्देशक गोगन बहादुर हमालसँग कुराकानी गर्दा अबको चार महिनाभित्र हामीले यो जति पनि पछि प्रिन्ट हुन बाँकी रहेका चाहिँ लाइसेन्सहरू छन् त्यो प्रिन्ट गरिसक्ने र त्यस पछाडिबाट नयाँ आउने लाइसेन्सहरूलाई हामीले राम्रोसँग हेर्न सक्छौँ र हामीले पूर्णकालीन रूपमा पनि चलाउनको लागि प्रिन्टरलाई राम्रोसँग प्रयोग गर्ने परीक्षणहरू गरिरहेको भनेर उहाँले जानकारी दिनुभयो। यो भइरहँदाखेरिमा अब भने स्मार्ट ड्राइभिङ लाइसेन्स जुन हामीले पाउनेछौँ सवारी चालक अनुमति पत्र यसमा के सुविधाहरू हुनेछन् या के विशेषताहरू हुनेछन् त्यो विषयमा पनि हामीले आईटी शाखाका प्रमुख श्री चन्द्र शाहसँग कुराकानी गरेका छौँ। फोटो थर्मल हुन्छ बाँकी सबै लेजर प्रिन्ट हुन्छ भनेर पहिला भनिएको थियो के फोटो अहिले पनि थर्मल नै हुन्छ या यसमा के फरक छ भन्ने प्रश्नमा श्री चन्द्र शाह भन्नुहुन्छ
थर्मल होइन फोटो यो थर्मल हो तर यसमा युनिक्रोमा हुन्छ के हो सिम्पल थर्मल गर्दाखेरि त यो टिक्दै टिक्दैन त्यही पनि हामीले यो ल्याब टेस्ट गरेर गइरहेछौँ यो वास्तवमा कति वर्ष टिक्छ त होइन किनकि हाम्रो त यो टिक्नु पऱ्यो नि त पनि एक्स्ट्रा चाहिँ फिचर राखेर युनिक्रोम गरेको हुनाले यो टिक्छ। दोस्रो फरक चाहिँ हामीले के गरेको छौँ यहाँ तपाईँले हेर्नु गभर्मेन्ट अफ नेपाल इङ्ग्लिसमा लेखेको थियो हामीले यसपालि के गर्यौँ नेपाल सरकार हाम्रो पहिचानको लागि नेपाल सरकार थप्यौँ ड्राइभिङ लाइसेन्सको माथि ठ्याक्कै हामीले नेपालीमा लेख्यौँ सवारी चालक अनुभव कमसे कम कसैले साधारण लेख पढेको गरेको मान्छेले पनि यो के हो त भनेर बुझ्यौँ भनेर सवारी चालक अनुमति पत्र हो भनेर बुझ्यौँ भनेर यो एउटा हामीले सम्बोधन गरायो। बाँकी चाहिँ सेक्युरिटी पर्सन हामीले हेर्यो क्या एउटा सेक्युरिटी पर्सन हामीले क्लियर विन्डो गऱ्यौँ यहाँ थियो सिआरआई एमएलआई त्यो हटायौँ यो पनि सेक्युरिटी पर्सन हो क्या त्यो पर्सन हामीले हटाएर हामीले के गर्यौँ क्लियर विन्डो थप्यौँ यसको अलावा हामीले डोबिट थप्यौँ अरू कन्ट्याक्ट खालि लेभल मात्रै चेन्ज जस्तै पहिले फोन नम्बर थियो हामी कन्ट्याक्ट नम्बर गऱ्यौँ अर्को एउटा चेन्ज तपाईँलाई भन्दा छौँ यहाँ हामीले पर्मानेन्ट एड्रेस धेरै जसो गुनासो के आयो भने यहाँ प्रेजेन्ट एड्रेस भयो यो राम्रो होइन भनेर यसपालिदेखि हामी चेन्ज के गरेको छौँ यसलाई पर्मानेन्ट एड्रेस चाहिँ नेपालीको हकमा र विदेशीको हक त्यसको केसमा प्रेजेन्ट एड्रेस छ है यो मेजर चेन्ज भनेको मोटामोटी तिनवटा हो क्या भनौँ एउटा लेभल भयो एउटा कलर फोटो भयो अनि अर्को चाहिँ यो पर्मानेन्ट एड्रेस भयो। अब सिक्युरिटी मोडमा क्लियर विन्डो पहिले थिएन क्लियर विन्डो छ डोबिट थिएन डोबिट छ यहाँ डोबिट छ।
जिन्दगीमा सधैँ नै नयाँ बाटाहरू खोजी हिँडे घरको हालत धेरै बिग्रिएकोले गर्दा इन्जिनियरिङ पुरा हुन सकेन पहिले फ्यामिली बिजनेस थियो हाम्रो तर लेबर प्रब्लमहरूले गर्दा त्यो पनि बन्द गर्नु पर्यो फेरि एउटा नयाँ बाटो खोजेँ बाबाको बाटोलाई मैले अघि बढाउने निश्चय गरेँ 5 बितेका केही सालहरू म धेरै कुराहरू देखेँ भुइँचालो बन्द नाकाबन्दी मानिसहरूलाई राम्रो सफा पानी पुर्याउने कामको सही महत्व तब बुझे मानिसहरू आज पनि खोलाको पानी खान्छन् बाध्यता छ यो सफा पानी मानिसहरूसम्म पुर्याएर मलाई लाग्छ कि मैले राम्रै नै काम गरिरहेको छु मानिसहरूलाई पानी खुवाउँदा धर्म हुन्छ भनेर भन्छ नेपालका हरेक कुनामा जान्छु जसले गर्दा मानिसहरूले सफा पानी खान पाउँछन् आज भोलि धेरै फाइदा छैन तर बोनस चाहिन्छ त्यो हो अरूको अनुहारमा खुसी ल्याउनु यही त हो एउटा योद्धाको काम
टाटा योद्धा न झुक्छ न रोकिन्छ सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क र यति बेला तपाईँ उज्यालो रेडियो नेटवर्कमा सिप्रेति तथा टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ भने उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर संसारभर प्रत्यक्ष रूपमा सुन्न अनि हाम्रा कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अब भने कार्यक्रम सडक र सवारीमा पालो भएको छ प्रश्न हाम्रो जवाब सीताराम हाछेतुको खण्डको आजको कार्यक्रममा सहकर्मी मल्लिका थापाले ट्राफिक प्रहरीका पूर्व इन्चार्ज सिद्धराम हाछेतुसँग ट्राफिक संकेतको आवश्यकता र यसले दुर्घटना न्यूनीकरण गर्न के कस्तो मदत गर्छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ आउनु सुनौ।
उपत्यका बाहिरको कुरा गर्दा र उपत्यकाभित्रै पनि ट्राफिक चिन्हहरू जुन बाटोमा देखिएको हुन्छ नि चिन्हहरू चाहिँ कस्ता कस्ता हुन्छन् दुर्घटना कम गर्नको लागि कहाँ कहाँ राख्दा चाहिँ उपयुक्त हुन्छ त
अब ट्राफिक चिन्ह र ट्राफिक हामीले सडक ट्राफिक चिन्ह सडक रेखाङ्कन भन्छौँ हामी मान्छे हिँड्ने ठाउँ जहाँ पहिला मान्छे हेर्ने जुन पहाड एरियामा मान्छे हेर्ने ठाउँमा अहिले के गराएको छ भने त्यहाँ डोजर ल्याएर स्थानीयले स्थानीय सरकारले डोजर ल्याएर त्यही डोजर चालकलाई यिनीहरू जस्तो काम उसले आफूले गरेर त्यो बाटो खनेर गाडी चलाएको छ। त्यसले गर्दा के देख्छौ भने जुन मान्छे हिँड्ने बाटोलाई ठुलो बाटो बनाएर गाडी चढ्ने हुन्छ कि हुन्न भने कसले केयर गर्ने त्यसमा? यसमा सडकले पनि कुनै ख्याल गरेका छैन, सडक विभागले गर्नुपर्छ यसमा। उसले यो बाटो बनाउँदाखेरि अब कुनै गाडीहरू जाँचपासलाई वर्षमा दुईचोटि जाँच तिनचोटि जाँचपास लिन्छ, गाडी ठिक छ छैन चेक गर्छ, र तिम्रो साइड लाइट बलेन तिम्रो हेड लाइट बलेन सिट भएन भनेर जाँचपास गरेर उसलाई चेक गर्ने। त्यस्तो सडकमा एउटा गाडीको राम्रो हुनलाई त्यस्तो गाडीमा हजारौँ गाडी चल्ने ठाउँलाई त्यो सडकलाई नियन्त्रण किन नगर्ने? हजारौँ गाडी चल्ने लाखौँ मान्छे ओर्डर गर्ने ठाउँ बाटो 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 छ भने त्यो ठिक छ छैन चेक गर्ने कि नगर्ने? चेक गर्नुपर्ने अवस्था आउँछ। त्यो चेक गरेर ठिक छैन भने उसलाई निषेध गर्ने, ठिक छैन भने के कारण ठिक छैन, त्यहाँ पिच भएन कि, ट्राफिक साइन भएन कि, त्यहाँ देखाकन भएन कि, अथवा त्यो ठुलो हाइट बढी छ तल, जुन अहिले जुन हाम्रो काठमाडौँले हाम्रो समतल जग्गा सम बाटोमा र त्यो माथि भिरालोमा दुईवटा किसिमले दुर्घटना भएको छ। अहिले समतलमा के हुन्छ भने मोटरसाइकल बढी दुर्घटना भएको छ, पहिले यात्रु दुर्घटनाबाट मृत्यु भएको छ बढी। अनि जुन हाम्रो पहाड एरियामा के छ भने गाडी खसेर पल्टेर धेरै दुर्घटना मृत्यु भएको छ। त्यसको लागि त्यो ठुल्ठुलो जुन बाहिर जिल्लामा जुन भिरालो जग्गामा भिरालो बाटोमा के गर्नुपर्छ भने त्यहाँ डिभाइडर राख्नुपर्छ, रेलिङ राख्नुपर्छ जुन ठाउँमा मोड्ने ठाउँमा मोड त्यो किनभने त्यो त दुईवटा पिल्लर राखेर त्यो मोड्नेलाई त्यो बचाउँछ भने त त्यो एकदम राम्रो हो। कुनै ठाउँ पनि देखेन त्यस्तो खालको त्यो पिल्लर त्यो रेलिङ भन्छ त्यसलाई, रेलिङ राख्नु पऱ्यो एउटा एक नम्बरमा जुन जुन ठाउँमा नबनाउने नत्र त्यो सडकै नबनाउने मान्छे हेरेर पुग्छ नि। पहिला हामी चार दिन पाँच दिन मान्छे हेरेर पुग्ने ठाउँमा अब त्यो गाडी मान्छे मर्ने खालको जस्तो गरी किन सडकमा चढ्ने र हामी? त्यस कारण त्यस्तोलाई रेलिङ राख्नु पऱ्यो एउटा सबभन्दा मुख्य। रेलिङ सकेपछि त्यसमा अब यो ठाउँमा उकालो छ ओह्रालो छ भने साइन हुनु पऱ्यो, ट्राफिक साइन हुनु पऱ्यो, त्यो छैन। त्यसपछि बिचमा धर्सो हुनु पऱ्यो, त्यो पनि छैन। एउटा गाडी मात्र अट्ने बाटो हुन्न, एउटा गाडी अट्ने गरिन्छ अनि अर्को गाडी आउन साथ नै पर दुई एक किलोमिटर पर नै हर्न दिएर साइड रोकेर त्यसले हुन, किनभने धेरै जसो दुर्घटनाहरू साइड दिँदा पनि ठाउँ नपुगेर खसेको देखिन्छ। त्यस कारण सडक रेखाकन र सडकमा त्यो हुनु पऱ्यो। अर्को चिज भने त्यो सडकमा जुन जुन ठाउँमा गाह्रो छ, बेलुका हुने ठाउँमा गाह्रो छ भने त्यो ठाउँमा सडक बत्ती पनि हुनुपर्छ। हामी कहाँ उपत्यकामै सडक बत्ती छैन, सडक बत्ती जहाँ जुन त सानो बत्ती बल्यो भने ए बाटो यो भनेर थाहा हुन्छ। अर्को कुरा त्यहाँनिर के छ भने ट्राफिक पुलिस पनि उपस्थित नहुने, प्रहरी पनि उपस्थित नहुने, अनि त्यसले गर्दाखेरि त्यहाँ दुर्घटना बढी देखिन्छ। त्यस कारण के गर्नुपर्छ भने ट्राफिक पुलिस भएर पनि भयो वा नभए पनि हामी ट्राफिक नियम पालना गरेर मलाई सवारी चलाउनु पर्छ भन्ने भावना हुनु पऱ्यो। र ट्राफिक नियम पालना गरेर मात्र हुन्न, ट्राफिक नियम पालना गर्दा गर्दै उसको मानसिक उसको के हुनुपर्छ भन्दाखेरि दिमाग र शरीरले पनि ठिक हुनुपर्छ। उसलाई मान्छेले अब म ट्राफिक नियम पालना गरेर चलाएर हुन्न, उसको दिमाग अर्कै ठाउँमा भयो भने त समस्या हुन्छ।
सुरक्षित सडकको लागि चाहिँ डिभाइडर रेलिङ जस्ता आवश्यक पूर्वाधारहरू चाहिन्छ। यो सँगै ट्राफिक चिन्ह चाहिँ कस्तो कस्तो चाहिन्छ एउटा सुरक्षित सडकको लागि?
त्यसमा सबभन्दा ट्राफिक चिन्ह भनेको चिज के हुन्छ भने एक नम्बरमा सबभन्दा महत्त्वपूर्ण ट्राफिक चिन्ह भने साँगुरो बाटो, मेरो बाटो यो साँगुरो छ भने थाहा हुनु पर्यो। अनि यो यति स्पिडसम्म हाँक्न पाउने भन अब 25 हो कि 50 हो कि त्यो बाटो अनुसार, अब कुनै ठाउँमा उकालो ओह्रालो छ भने त 25 गर्ने कि 50 गर्ने कि त्यो स्पिडमा त्यो हुनुपर्छ। अर्को चिज अब त्यो जुन स्याग बाटोबाट आएको छ भने त्यसलाई त्यो स्याग बाटो आउने त्यो खतरा छ भन्ने कुरामा त्यो अर्को बाटोमा साथ दिनु भनेर आउने पो। अनि भिरालो हुन्छ जब अब तपाईँलाई थाहा हो भने अस्ति त्यो ढुङ्गा खसेर चालकले मृत्यु भएको छ, त्यसले गर्दाखेरि के हुनुपर्छ भन्दाखेरि त्यसमा भिरालो जग्गा जुन जग्गा त्यो पहिरो आउने ठाउँ ढुङ्गा खस्ने ठाउँमा त्यो चिन्ह महत्त्वपूर्ण चिन्ह हुन्छ। अर्को कुरा बिच बाटोमा जुन पार्किङ स्थल छ पार्किङ गर्ने ठाउँहरू त्यो पनि हुनुपर्छ, यति मिटर पछि पार्किङ हुन्छ। अनि अरू कुरा जेब्रा कसी भने मैले बाटोमा उतातिर देख्दाखेरि त्यो पहाडीमा जेब्रा कसी नै छैन, किनभने मान्छे कम छ भनेर जेब्रा कसी नराखेको देखेछ मैले त्यहाँनिर। त्यो मान्छे भए पनि नभए पनि अलिक जेब्रा कसी भयो भने मान्छेले एउटा सिस्टममा बस्छ कि म बाटोमा जेब्रा कसी बाटो काट्नुपर्छ भन्ने कुरामा, स्कुलनिर अनि एउटा एउटा मान्छेको बजार एरियामा त्यो जेब्रा कसी आवश्यक छ, त्यो पनि देखेन हामीले। त्यसले गर्दा के हो भने त्यसो ठाउँमा सरकारले नै यदि यति मान्छेको कुनै ठाउँमा भिड हुनसक्छ सहमना हाट बजार हुने ठाउँमा अथवा स्कुल अफिसल भएको ठाउँमा कम्पलसरी त्यहाँ जेब्रा क्रसिङको हुनु पर्यो अनि यो जुन धर्सो पहिलो धर्सो हुन्छ नि त्यो खतरा छैन त्योभन्दा उता त्यो जानुहुन पहिरो छ भने त्यो पहिलो धर्सोको सायद पनि पहिलो हाल्नुपर्छ।
यस्तो खालको पूर्वाधारयुक्त सडक नेपालमा चाहिँ कहाँ छ त?
सबभन्दा मुख्य हामी सडक नियम सडक अनुशासन भनेको चिज अन्तर्राष्ट्रिय स्तरमा ट्राफिक चाहिँ एउटै हो, होल संसारमै हो ट्राफिक चिह्नहरू एउटै हुन्छ, तर ट्राफिक चिह्न एउटै हुन्छ, हामी मान्छे पनि एउटै मान्छे पनि देशमा त फरक मान्छे पनि सबै एउटै मान्छे हो हामी सबै, तर हामी कहाँ ट्राफिक नियम अन्य ठाउँमा दुर्घटना किन कम भयो हामी कहाँ किन बढी भयो भन्दाखेरि त्यो अनुसरण नगरेको देखिन्छ।
ट्राफिक संकेत र ट्राफिक चिन्हले पनि दुर्घटना न्यूनीकरणमा धेरै महत्वपूर्ण भूमिका खेल्छ र ट्राफिक चिन्हको प्रयोगमा नागरिकहरूले पनि ध्यान दिनुपर्छ र ट्राफिक संकेत र चिन्ह नभएको ठाउँमा त्यसको व्यवस्था गर्ने काम र व्यवस्था गर्ने काम पनि सरकारले गर्नुपर्छ। यहीसँग सम्बन्धित रहेर हामीले ट्राफिक संकेतको प्रयोग र उपयोगितालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिएला भनेर उज्यालोको फेसबुक पेजमा सोधेका छौं, जसका लागि कमल कुमारले लेख्नुहुन्छ, पहिले बाटो व्यवस्थित हुनु पर्यो अनि ठाउँ ठाउँमा क्यामेरा जडान गर्ने, नियम पालना नगर्नेहरूलाई कारवाहीको दायरामा ल्यायो भने सबैले कारवाही हुने डरले ट्राफिक नियमको पालना गर्छन् भनेर लेख्नुहुन्छ। त्यसै गरी उदय अधिकारी लेख्नुहुन्छ, लाइसेन्स लिइसकेपछि तथा अघि एक महिना सवारी तथा यातायात व्यवस्था सम्बन्धी जानकारीमूलक तथा सचेतना शिक्षा विद्यार्थीलाई जस्तै गरी कक्षामा पढाइदिने व्यवस्था गर्नुपर्छ भनेर लेख्नु भएको छ। त्यसै गरी श्याम निरोलाई लेख्नुहुन्छ, सर्वप्रथम त बाटो नै राम्रो चाहियो, कम्तीमा बाटोमा हिँड्दा होस् या सवारी चलाउँदा कतै खाल्डाखुल्डोमा पर्छु कि तारमा अल्झिन्छु कि भन्ने त्रास मुक्त हुनु पर्यो, अनि सवारी चालकले पनि आफ्नो मानवीयता भुल्नु भएन, यो सडक मेरा लागि मात्रै हो अरूले प्रयोग गर्न हुन्न भन्ने मानसिकता हटाउनु पर्यो र नियम पनि राम्रोसँग हुनु पर्यो, कसैले जानाजान गल्ती गर्यो भने र फेरि त्यही मान्छेले अर्को पटक गल्ती गर्ने हिम्मत नै गर्न सक्ने गरी कारवाही गरिनुपर्छ ताकि अरूले सिकुन् भनेर लेख्नु भएको छ। त्यसै गरी सुशीला सिल्वा लेख्नुहुन्छ, खै सबैभन्दा पहिला सवारी चालकहरूले सचेत भई इमान्दारी साथ सवारी चलाउने हो भने सबै ठिकठाक हुन्छ भनेर लेख्नु भएको छ। तपाईँहरू सबैजनालाई तपाईँको विचारका लागि धेरै धेरै धन्यवाद। तपाईँले आफ्नो विचार लेख्नको लागि उज्यालोको फेसबुक पेज प्रयोग गर्न सक्नुहुन्छ। उज्यालो सुन्दै गर्नुहोला, हामी आउँछौ।
हामी सधैँ सोध्ने गर्छौ विभिन्न ऋणको धितो बारे, ब्याङ्कले प्रदान गर्ने सेवा सुविधा बारे, बचतको ब्याज दर र सेफ्टी बारे, तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नुहोस्, के यो सेफ छ?
टाटा नेक्सन, द ओन्ली एसयूवी इन नेपाल विथ 5 स्टार सेफ्टी रेटिंग।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क र अहिले उज्यालो रेडियो नेटवर्कमा तपाईँ सिप्रेदी र टाटा मोटर्सको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो अनलाइन .com का साथै उज्यालो एप्लिकेशनको प्रयोग गरेर फुर्सदका समयमा हाम्रा कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अब भने कार्यक्रम सडक र सवारीमा पालो भएको छ सडकबाट चालक खण्डको। आजको यस खण्डमा मैले शङ्खमूलमा सामान ओसार पसार गर्नका लागि भनेर पिकअप भ्यान पार्किङ गर्ने ठाउँमा गएर त्यहाँ पिकअप भ्यान चलाउने भुवन श्रेष्ठसँग कुराकानी गरेको छु। उहाँ बुलेरो पिकअप भ्यान चलाउनुहुन्छ, 25J6505 नम्बरको भ्यान चलाउनुहुन्छ, रामेछाप घर हो उहाँको र 3 वर्षदेखि यो पेसामा हुनुहुन्छ। 3 वर्षसम्म यो पेसामा रहेर उहाँले आम्दानीको हिसाबले बटुल्नु भएको अनुभव, बाटो र जामको हिसाबले बटुल्नु भएको अनुभव के कस्तो छ भन्ने प्रश्नमा भुवनजी भन्नुहुन्छ।
अब यो गाडी बुलेर गाडी चलाएर खासै आम्दानी त अब त्यस्तै हो, घरमा घरमा चाहिँ जे होस् परिवारलाई चाहिँ अब एकदम त्यो बच्चाहरूलाई चाहिँ पढाएर राख्न सकिरहेको छ, खासै उपलब्धि गर्न सकेको त छैन। गाडी चलाएर लगानी गरे अनुसार खाडीमूलक साउदी कतार दुबई चाहिँ जानु परेको छैन, सबै कटाएर त्यो 20-30 हजार चाहिँ जोगिने गरेको छ। बाटोको सम्बन्धमा चाहिँ कुरा गर्दा चाहिँ कस्तो छ भन्दाखेरि अब ट्राफिक लाइनमा चाहिँ अब यो बाटो जति ठुलो भए पनि हामीसँग काठमाडौँमा नेपालमा चाहिँ गाडी धेरै भित्राइरहेका छन्। भित्राएपछि चाहिँ एकदम गाडी धेरै भएर चाहिँ जाम त जताततै समस्या छन्, धेरै जसो चाहिँ ट्राभलतिर चाहिँ धेरै जाम भइरहेका छन् अहिले।
आफ्नो परिवारलाई मात्र धान्न सकिया छ भन्ने जस्तो कुरा गर्नुभयो होइन, यस्तै तपाईँले सोचेको कुराहरू या तपाईँलाई चाहिँ सहज रूपमा आफ्नो दिनचर्या या आफ्नो
जीविकोपार्जन गर्नको लागि चाहिँ के कस्ता कुराहरुमा सहज हुने हो नि यस्तो भाडाका अरु गाडीहरु लिएर सडकमा निस्कँदा सहज हुन सक्छ के कुराहरुमा चाहिँ राम्रो बन्नु पर्छ
अब यो सहज भन्ने कुरा त त्यही अब कम्पिटिसन छ गाडी धेरै भित्रैको छ नेपालमा बाहिरबाट गाडी धेरै भित्रैपछि कम्पिटिसनमा भइसकेपछि अब मैले जस्तै अब हजारमा चाहिँ टिप गरिरहेको छ भने अर्कोले 900मा 800मा गरिरहेको छन् धेरै कम्पिटिसन भएर पनि अलिकति गाह्रो भइरहेछ त्यही भएर सोचेको जस्तो चाहिँ अलिक भएको छैन लगानी अनुसार हाम्रो मेहनत अनुसार त्यति राम्रो भएको छैन
के सामान बोक्नुहुन्छ गाडीमा
हामी अब कोठा सामानदेखि लिएर गोदाम सोदाम यता यताउता त्यही हो अरू त
अनि यो सबैको लागि अहिले पार्किङमा बस्नु भएको छ यो क्यु सिस्टममा हो कि फोन गरेर जानुहुन्छ कि के कसरी हुन्छ यो काम चाहिँ कसरी अगाडि बढ्छ
अब कुनै कुनै ठाउँमा पार्किङमा चाहिँ क्यु सिस्टम हुन्छ भनेदेखि हाम्रो यहाँ क्यु सिस्टम चाहिँ छैन अब आफ्नो कन्ट्र्याक्टमा चलिरहेको हुन्छ कन्ट्र्याक्ट चाहिँ अब फोन आयो भने हिँड्छन् होइन भने अब कतिपय एक दुईजना फाटाफुटा यहाँ पनि अब टिपमा खोज्न आइरहेको हुन्छन् जसले भेट्छ त्यसैले लर्निङ गरेका छन्
अब यस्तो लिएर जाँदाखेरिमा चाहिँ अब यहाँ ग्राहक आउँछन् होइन अनि ग्राहकले चाहिँ तपाईँसँग 1000 रुपियाँ भनेर भन्लान् अनि अर्को ड्राइभरले होइन म त 1000 रुपियाँ होइन म 800 रुपियाँ लिएर जान्छु भनेर भन्लान् अब यहाँ त धेरैजना हुनुहुन्छ साथी पनि हुनुहुन्छ त्यस्तो हुँदाखेरिमा चाहिँ साथीहरूमा मनमुटाव हुँदैन
त्यस्तो त यहाँ गर्ने कुरा त्यस्तो त यहाँ मिलेको छ जे भए पनि त्यस्तो त गर्ने गरेको छैन अब एकजनासँग दिल गरेको छ त्यो माइसँग कुरा मिलेन भने अर्कोसँग गएर मात्रै त्यसो गर्नु मिल्छ मसँग दिल गर्दा गर्दै अरू गाडी त्यस्तो पार्किङ चाहिँ गर्नु मिल्दैन यो पार्किङमा चाहिँ
अब यो गाडी लिएर निस्किँदाखेरिमा तपाईँले हेभी सामानहरू बोक्नुहुन्छ जस्तै कोठाको सामान भन्नुभयो गोदामको सामान भन्नुभयो होइन यता सामानहरू लिएर हिँड्दाखेरिमा त गाडीमा पनि असर पर्छ त्यस्तो असरहरू चाहिँ के पर्न सक्छ यस्तो गाडीमा
होइन हामीले अब पहिल्यै अब यो आउँदाखेरि नै सोध्ने हो कति किलो जति छ कति छ भन्ने कुरा सोध्ने हो त्यसपछि मात्रै हामी ट्रिपमा जाने गरिरहेको छौँ हामी बेसीमा हाल्ने भनेको 2022 हाल्छौँ अब गोदामको हेभी हेभी सामानहरूमा होइन भनेदेखि अब कोठाको सामानमा त खासै वेटहरू केही पनि हुँदैन 500-700 केजी हुन्छ अब अरू कपडा सपडा यता गोदाममा गोदामको हेभी सामान बोक्दाखेरि चाहिँ हामी पहिला सोधेर जाने गरेछौँ
त्यो सामान बोकेर हिँड्दाखेरिमा अब सडकको अवस्था यस्तै छ खाल्डाखुल्डीहरू धेरै छ होइन अब कच्ची बाटोदेखिबाट लिएर सबै त्यस्ता गाउँका बाटाहरूमा पनि हिँड्नुपर्छ त्यो हिँड्दाखेरिमा चाहिँ त्यस्तो सामान बोकेर जाँदाखेरिमा के समस्या आउनुहोस् अहिलेसम्म त्यस्तो के समस्या आएको छ गाडीमा
अब समस्या त अब पहिल्यै सोधेर जाने हो त्यसपछि अब धेरै नै अब गाडीले धान्ने क्षमताभन्दा बढी छ भने त हामी त्यतिकै फर्केर पनि आउने गरेको छन् गाडीले धान्ने क्षमता मात्रै लिएर खास त 1000 केजी मात्रै बोक्नुपर्ने हो तर हामीले अब काम गर्नुपर्ने भएकोले अब 2022 चाहिँ हामी यो गाडीमा हाल्ने गरेका छौँ बाटो कस्तो छ त्यही अनुसार सोधेर मात्रै हामी जाने गरेको छौँ
तपाईँहरूलाई चाहिँ के कुराहरू सहज हुने भने दैनिक रूपमा काम गर्दाखेरिमा बाटोको हिसाबले हुनसक्ला या व्यवस्थापनको हिसाबले हुनसक्ला के कुराहरू सहज भयो भने चाहिँ काम गर्न अलिकति सजिलो हुन्छ
अब सहजमा त तपाईँको लगभग अब अफिस टाइम त लागेको थियो अफिस टाइम अब 3 वर्ष जति त भइसक्यो अफिस टाइम लागेको अब त्यो हामीले हटाएर हट्ने छैन अझै पनि थप गर्छ भनिरहेको थियो जो थप गरेको छैन नथप्दाखेरि पनि नथप्दाखेरि ठिकै हुन्छ जस्तो लाग्छ अझै थप्छु भनिरहेको छ अफिस टाइमको विषयमा
पक्कै पनि तपाईँले सुनिहाल्नु भयो एउटा गाडी लिएर सडकमा निस्किने र सडकमा प्रयोग गरेर चालक पेसा अपनाउनेहरूलाई के किसिमको गाह्रो हुन सक्छ भन्ने विषयमा तपाईँले भर्खरै सुनिहाल्नु भयो अब नै कार्यक्रममा पालो भएको छ सवारी साहित्यको र आज मैले सवारी साहित्यमा उज्जवल प्याकुरेल मेरा साथीले नागढुङ्गा उक्लिँदै गर्दाखेरिमा पठाउनु भएको साहित्य तपाईँको लागि सुनाउन लाग्दैछु टिप्परमा लेखिएको साहित्य छ 23-69-94 नम्बरको सो टिप्परको साहित्य छ माया नै माया छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रै गाउँमा गीतको साहित्य र आज यही सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अन्त्यमा तपाईँलाई जानकारी गराउन चाहन्छु आज 24 गते सागको समापन रहेको हुँदा आज जोर नम्बर प्लेटका यानि कि जुन नम्बर प्लेट 0, 2, 4, 6 र 8 अन्त्य हुन्छन् यी नम्बर प्लेटका गाडीहरू मात्र या बाइकहरू मात्र चलाउन सकिने हुँदाखेरिमा त्यो पनि रिङ रोडभन्दा भित्र चलाउन सकिने हुँदाखेरिमा यसमा ध्यान दिनुहोला र चक्रपथ बाहिर र चक्रपथमा भने यो नियम लागू हुने छैन र अत्यावश्यक कुराहरू सरकारी गाडीहरू अत्यावश्यक सेवाका गाडीहरू खेलकुद सञ्चारकर्मी तथा पर्यटन आबद्ध गाडीहरूमा भने यो नियम लागू हुने छैन र कार्यक्रमको अवधिभर ठूला र मालवाहक सवारी साधनहरू चक्रपथभित्र प्रवेश गर्न रोक लगाइएको छ त्रिपुरेश्वर आसपासको खण्डमा तपाईँ सडक प्रयोग गर्दै हुनुहुन्छ भने वैकल्पिक मार्ग प्रयोग गर्न र अवस्था ठिक नभएका गाडीहरू चलाउँदै हुनुहुन्छ सवारी साधन चलाउँदै हुनुहुन्छ भने त्यसले सवारी आगमनमा अलिकति असहजता ल्याउन सक्छ त्यसलाई नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ यस्तै जथाभावी बाटो काट्नु नकाट्न र ट्राफिक नियमको पालना गरेर एउटा सभ्य नागरिकको को भूमिका तपाईले निर्वाह गर्दिन र साग जुन एउटा हाम्रो देशको गौरव बोकिएको दक्षिण एसियाली खेलकुदको लागि नेपालले जुन गरिरहेको छ यसलाई हाम्रो तर्फबाट पनि राम्रो बनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ र टिकट काटेर यदि तपाई समापन समारोहमा जाँदै हुनुहुन्छ र फुटबलको फाइनल हेर्न जाँदै हुनुहुन्छ भने तपाईले प्रयोग गर्ने गेट भनेको साइड गेट नजिकै रहेको नेपाल आर्मी अफिसर्स क्लबको चाहिँ मूल गेट रहेको छ त्यहाँबाट तपाईँ प्रवेश गर्न सक्नुहुन्छ र सवारी रोक्नका लागि पार्किङको व्यवस्था भने टुडी खेलमा गरिएको हुँदा टुडी खेलमा गएर गर्न अनुरोध गरिएको छ। यही अनुरोधसँगै आजका लागि हामी यिनै सामग्री छोड्दै सिप्रेदी र टाटा मोटर्सको सहकार्यमा तयार पारेको रेडियो कार्यक्रम सडक र सवारीको अन्त्यतिर आइसकेका छौं। प्राविधिक साथी मनोज विष्टलाई धेरै धेरै धन्यवाद। तपाईँको बाँकी पल शुभ रहोस्। हस्त नमस्कार, शुभ दिन, शुभ समय।